यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान। जनताले सुशासनको महसुस गर्ने गरी काम गर्न कर्मचारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। सत्ता साझेदार प्रमुख दुई दलबीच कुनै असमझदारी नरहेको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु विरूद्ध पक्राउ पूर्जी जारी। र 19 वर्ष मुनिको नेपाली क्रिकेट टोली भारतको कर्णाटका विरूद्धको एक दिवसीय अभ्यास सिरिज जित्न सफल।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्जानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको छ। नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोह बीच उहाँलाई दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राई लगायत विशिष्ट महानुभावको उपस्थिति रहेको थियो। नेपाल भारत बीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप सन् 1950 दुवै देशले एक अर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ। प्रधान सेनापति अशोक राज सिग्देल र नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदी बीच दुई देशका सैनिक बीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर आज सैनिक मुख्यालय जंगी अड्डामा द्विपक्षीय वार्ता भएको छ। वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्यबारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले जानकारी दिनुभयो। स्थल सेनाध्यक्ष द्विवेदीले भोलि प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री मानवीर राईसँग बेग्ला बेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनतालाई महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मातहतका निकायको चालू आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनिसकेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री ओलीले सुशासन, राजस्व चुहावट नियन्त्रण, गरीबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रिय स्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढ़ाउने गरी काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले उपलब्ध स्रोत साधनको वैज्ञानिक ढंगले उपयोग गरी सूचना र प्रविधिको प्रयोगबाट विकासको गतिलाई तीव्रता दिनुपर्छ भन्नुभयो। गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा नेपाली कंग्रेस र नेकपा एमालेको साझा एजेण्डा प्रस्तुत हुने बताउनु भएको छ। नेपाल प्रेस युनियन कैलालीले आज धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ता घटक दुई ठूला राजनैतिक दलको तर्फबाट भ्रमण अघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्ला जस्तो कुनै पनि समस्या नभएको स्पष्ट पार्नुभयो। मुलुकमा राजनैतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा यो सरकार गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सत्ता साझेदार प्रमुख दुई दलबीच अहिले कुनै पनि विषयमा असमझदारी नभएको स्पष्ट पार्नुभयो। लोकतन्त्र र संविधानका विरूद्धमा हुने कुनै पनि गतिविधि सही नहुने उल्लेख गर्दै उहाँले प्रमुख दुई पार्टीबीच आपसमा कुनै समस्या सृजना नहोस् भनेर केन्द्रदेखि जिल्ला तहसम्म दुवै तर्फका प्रतिनिधि सम्मिलित संयुक्त संयन्त्र बनाइएको छ भन्नुभयो। संघ प्रदेश र स्थानीय तहका सरकारहरूबीच अधिकार र कार्य जिम्मेवारीको बाँडफाँड अनुसार तीनवटा प्रदेशमा सड़क सञ्जाल सुधार गर्ने कार्यको प्रारम्भ गरिएको छ। शहरी विकास मन्त्रालयको संयोजकत्वमा आगामी पाँच वर्षमा मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशमा करिब 16.64 अर्ब लागतमा सड़क सञ्जाल सुधार गर्ने कार्यको प्रारम्भ गरिएको हो। शहरी विकास मन्त्रालय अन्तर्गत विश्व बैंकको ऋण सहयोगमा उक्त प्रादेशिक तथा स्थानीय सड़क सुधार कार्यक्रमको आज आयोजित समारोहमा शुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रादेशिक सड़क सञ्जालको सुधार, सड़क सञ्जालले नजोड़िएका स्थानीय तहका केन्द्रमा आधारभूत सर्वयाम सड़क पहुँच पुर्याउने साथै स्थानीय र प्रदेश सरकारको क्षमता वृद्धि र संस्थागत सुदृढ़ीकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। समारोहमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले यस कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि तीनै तहका सरकारबीच विकास निर्माणमा समन्वयात्मक भूमिका निर्वाह हुने बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिमा समयानुकूल परिमार्जन जरूरी रहेको बताउनु भएको छ। कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि आज काठमाण्डुमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले मूलक संघीयतामा जानुअघि लागू गरिएको रणनीतिलाई संघीयता अनुकूल परिमार्जन गर्नुपर्ने बताउनुभयो। उहाँले 2072 लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेकाले सो रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरकारवालाहरू बीच छलफल गरी सुझाव दिएको जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र सहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। माओवादी केन्द्र गोर्खाले आज आयोजना गरेको पार्टीका अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र सम्वर्धनमा जुट्न सबैसँग आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले र चिनिया कम्युनिष्ट पार्टीका नेताहरूबीच द्विपक्षीय भेटघाट भएको छ। चीनको राजधानी बेजिङमा हिजो भएको भेटघाटमा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको भ्रमण दलमा सहभागी एमाले प्रचार विभाग सदस्य दीपक ग्यमालीले जानकारी दिनुभयो। त्यस अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबूत र घनिष्ठ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाल र चीनबीच भएका पुराना सम्झौता कार्यान्वयनका क्रममा ठोस योजना तयार गरी अघि बढ़न र दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउन प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण कोषेढुङ्गा साबित हुने धारणा व्यक्त गर्नुभयो। चीनिया कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लियु जियन चाओले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनिया र नेपाली जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई स्वागत गर्न चिनिया पक्ष आतुर रहेको बताउनुभयो। नेपाली कंग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ। पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भोलि छलफल कार्यक्रम गर्न लागेको कंग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। भोलि शुक्रबार बिहान 11 बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको शंकर हलमा हुने कार्यक्रममा पूर्व अर्थमन्त्री राष्ट्रिय योजना आयोगका पूर्व पदाधिकारी निजी क्षेत्रका अर्थतन्त्रसँग सम्बन्धित संघ संस्थाका पदाधिकारी लगायतसँग छलफल गरिने प्रमुख श्याम कुमार घिमिरेले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढ़ी पहिरोबाट भएको क्षतिको तथ्याङ्क संकलन गर्न थालेको छ। गत असोजको बाढ़ी पहिरोले देशभर भएको क्षतिको विवरण संकलन प्रदेश स्थित कृषि कार्यालय मार्फत सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रे प्लाञ्चोक जिल्लामा थालिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। उहाँले वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरूलाई विभिन्न दात्री निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना भएको जानकारी दिनुभयो। बाढ़ीबाट 6 अर्बको क्षति भएको मन्त्रालयको अनुमान रहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ। समितिको आज बसेको बैठकमा विधेयकमाथिको दफावार छलफल सकेर प्रतिवेदन सर्वसम्मतिले पारित भएको समितिका सभापति तुलसा कुमारी दाहालले घोषणा गर्नुभयो। नवीकरणीय ऊर्जाको प्रवर्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्य राखेर सरकारले विधेयक ल्याएको हो। विधेयकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता केन्द्रको स्थापना, केन्द्रको काम, कर्तव्य र अधिकारको व्यवस्था, कार्बन उत्सर्जन न्यूनीकरण र व्यवस्थापन, कार्बन उत्सर्जन न्यूनीकरण बापत प्राप्त हुने लाभको व्यवस्थापन लगायतको व्यवस्था विधेयकमा रहेको छ। दोलखाको भीमेश्वरमा भाइरस संक्रमणका कारण 3 हप्ताको अवधिमा 30 भन्दा बढ़ी कुकुर मरेका छन्। क्यानाइन डिस्टेम्पर भाइरसका कारण 30 भन्दा बढ़ी कुकुरहरू मरेको भीमेश्वर नगरपालिकाका नायब पशुसेवा प्राविधिक शंकर पाठकले जानकारी दिनुभयो। खाना नखाने, बान्ता गर्ने, र्याल चुहाउने, पखाला लाग्ने जस्ता लक्षण देखिएको केही दिनमै कुकुर मर्ने गरेको नगरपालिकाका नायब पशुसेवा प्राविधिक पाठकले बताउनुभयो। पशुसेवा कार्यालय चरीकोटका प्रमुख डाक्टर ज्ञान बहादुर जिरेलले कुकुरहरूमा क्यानाइन डिस्टेम्पर भाइरस भेटिएकाले त्यसैको कारण मरेका हुन सक्ने बताउनुभयो। पछिल्लो समय बाँके र बर्दियामा भटमास खेतीप्रति किसानहरूको आकर्षण बढ़दै गएको छ। थोरै लगानीमा मनज्ञ आमदानी हुन थालेपछि किसानहरू अरू खेती छाडेर भटमास खेतीमा लागेका छन्। दालजन्य बालीहरूको अध्ययन, अनुसन्धान र विकासका लागि किसानहरूलाई प्राविधिक सहयोग गरेर प्रोत्साहन गरिरहेको कोसे बाली अनुसन्धान कार्यक्रमको प्रत्यक्ष निगरानीमा किसानहरू लाभान्वित समेत भएका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बर्दियाको गुलरिया र बाँकेको खजुरामा किसानले व्यावसायिक भटमास खेती गरिरहेका छन्। गुलरिया तीनका किसान रामचन्द्र यादवले 2 बिघा 15 कट्ठामा भटमास खेती गर्नुभएको छ। कोसीबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेले सिफारिश गरेको बिउ लगाउनुभएका यादवको खेतबारीमा भटमास राम्रो फलेको छ। धानभन्दा आधा कम खर्चमा उत्पादन हुने र मूल्य धानभन्दा कैयौं गुणा बढ़ी पाउने भएपछि रामचन्द्र भटमास खेतीमा लाग्नु भएको हो।
बिघामा 13 क्विन्टलसम्म हामी फलाछौं। 9,000 देखि 10,000 क्विन्टलको यो वृक्ष छ। धान हजुरको 30 क्विन्टलसम्म फल्छ तर अहिले 3,000 रेट हो। त्यसमा आधा खर्च आउँछ। धानमा मल पनि ल्याउन पर्छ, लेबर पनि लगाउन पर्छ, हिलो जोत्न पनि रोडा बेटर लगाउनु पर्छ। यसमा त्यो सब गर्न पर्दैन, उसको आधी भन्दा पनि कम खर्चमा यो भइहाल्छ।
गुलरियामा 200 हेक्टर क्षेत्रफलमा भटमास खेती गरिएको छ। खजुरामा पनि किसानहरू विस्तारै भटमास खेतीमा लागिसकेका छन्। धान खेतीलाई नै विस्थापित गरेर किसान भटमास खेतीतिर आकर्षित भइरहेका छन्। धान सँगसँगै पनि भटमास लगाउन सकिने भएका कारण पनि किसानलाई सहज भएको छ। लगानी कम, ज्यामी र कामदार कम, दुःख कम तथा मल प्रयोग गर्नु नपर्ने भएपछि किसानको रोजाई भटमास खेती भइरहेको छ। 1 बिघा खेतमा व्यावसायिक भटमास खेती गरिरहनुभएका खजुरा 2 पुलचोकका किसान मोहन प्रसाद रिजाल:
कोसीबाली अनुसन्धान बाँकेको छोलाबाट बिउ ल्याएर लगाएछु। यति राम्रो सन्तोषजनक मैले पाएँ। अरू खेती भन्दा पनि यसमा कम लगानी, दुःख पनि कम, धेरै मल पनि हाल्नु नपर्ने त्यो पनि समस्या गयो।
कोसीबाली अनुसन्धान कार्यक्रम खजुराले किसानलाई दालजन्य बाली उत्पादनमा प्राविधिक सहयोग र सल्लाह प्रदान गर्दै आएको छ। दालजन्य बालीको अध्ययन, अनुसन्धान, जातीय विकास, प्रविधि विकास, बिउको सहज उपलब्धताका लागि प्रथम पुस्ताको प्रजनन बिउ उत्पादनदेखि लिएर कोसे बालीका विभिन्न स्थानीय जातहरूको संरक्षण र सम्वर्धन गर्दै आएको यो कार्यक्रमले किसानलाई सैद्धान्तिक ज्ञानसँगै क्षेत्र अवलोकन भ्रमण मार्फत व्यवहारिक ज्ञान दिई दालजन्य खेतीका लागि प्रोत्साहन गरिरहेको छ। कार्यक्रम संयोजक डाक्टर अनिल पोखरेल:
हेक्टरका हेक्टर चाहिँ जता गए उति भटमास मात्र देख्दाखेरि कृषि साथीहरूले भटमास लगाउनु पर्दो रहेछ र उनीहरूले भटमास खेती गरिराख्नु भएको छ धान छोडेर, उहाँहरूसँग चाहिँ भटमास र धानको तुलनात्मक अध्ययन पनि गर्नुभयो। आएका कृषकहरू चाहिँ भटमास खेती गर्छौ अर्को वर्षदेखि भनेर उत्साहित हुनु भएको अहिलेको अवस्थामा देखिराखेका छौँ।
भटमास खेतीतर्फ आकर्षित भइरहेका किसानलाई प्रोत्साहन गर्दै व्यवसायिक खेती प्रवर्धनका लागि स्थानीय सरकार र सरकारवाला निकायले किसान मैत्री कार्यक्रममा जोड़ दिन आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका प्रधानमन्त्री र पूर्व रक्षा मन्त्री तथा हमासका सैन्य कमाण्डरलाई पक्राउपूर्जी जारी गरेको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशद्वारा जारी विज्ञप्तीमा अदालतको अधिकार क्षेत्रमा इजरायलले दिएको चुनौतीका कारण इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्व रक्षा मन्त्रीलाई पक्राउपूर्जी जारी गरेको जनाइएको छ। इजरायल र हमास बीचको युद्धमा युद्ध अपराध र मानवता विरूद्धको कार्यमा जिम्मेवार देखिएकाले पक्राउपूर्जी जारी गरेको उल्लेख छ। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परि कम्तीमा 50 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बताएका छन्। सिया समुदायका दुई अलग अलग समूहलाई कुरम जिल्लामा आतंककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ। दुवै घटनामा करिब 10 जना आक्रमणकारीको संलग्नता रहेको र सड़कको दुवैतिरबाट गोली चलाएको बताइएको छ। सिरियाको पल्मिरा शहरमा भएको इजरायली हमलामा 36 जनाको मृत्यु हुनका साथै अन्य 50 जना भन्दा बढ़ी घाइते भएका सिरियाली रक्षा मन्त्रालयले जनाएको छ। सिरियाको विदेश मन्त्रालयले पाल्मिरा शहर विरूद्धको इजरायली आक्रमणको कड़ा निन्दा गरेको छ। युनेस्को विश्व सम्पदा सूचीमा समावेश स्थल पाल्मिरा सिरियाली गृह युद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो 4 महिनामा राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब 17% बढ़ेको छ। अर्थ मन्त्रालयका अनुसार गएको 4 महिनामा 3,23 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा 2,76 अर्ब रूपियाँ राजस्व संकलन भएको थियो। चालू आर्थिक वर्षका लागि सरकारको वार्षिक राजस्व संकलनको लक्ष्य 14,19 अर्ब रूपियाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बिहिबार मन्त्रालयमा बसेको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले करको दायरा विस्तार, बक्यौता असुली, अन्तर मन्त्रालय समन्वयमा जोड़ दिँदै वंसार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सृजना गर्न खोजिएका चुनौती लगायत पछिलाई ध्यान दिएर अघि बढ़न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो। त्यस कार्यक्रममा अर्थ सचिव डाक्टर राम प्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्न राजस्व संकलन रणनीतिको कार्यान्वयनमा जोड़ दिइएको बताउनुभयो। माछा उत्पादनमा नेपाल आत्मनिर्भर हुने अवस्थामा पुग्दैछ। विश्व मत्स्य दिवसको अवसरमा बिहिबार जनकपुर धाममा आयोजित कार्यक्रममा नेपालमा हुने खपत अनुसार अझै 18,000 मेट्रिक टन माछा अपुग देखिए पनि नेपाल विस्तारै आत्मनिर्भर उन्मुख हुँदै गएको विज्ञहरूले बताउनुभयो। नेपालमा अहिले वार्षिक रूपमा 1,13,000 मेट्रिक टन माछाको उत्पादन हुने गरेको छ। नेपालमा पछिल्लो समय जिल्ला जिल्लामा मत्स्य पालन बढ़दै गएको छ। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार मापक नेप्से परिसूचक 31.31 अंकले घटेर 2,680 बिन्दुमा पुगेको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढ़ेको छ। बुधबार 7,09 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएकोमा बिहिबार भने 8,25 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
उहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
नेपाली यु19 टोलीले कर्नाटक विरूद्धको एक दिवसीय अभ्यास श्रृंखला 3-2 आफ्नो पक्षमा पारेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा बिहिबार सम्पन्न 5 तथा अन्तिम खेलमा आकाश त्रिपाठी र मायन यादवको उत्कृष्ट प्रदर्शन प्रेरित नेपाल 7 विकेटले विजयी भयो। यसअघि कर्नाटक 1 र 5 विकेट तथा नेपाल 7 विकेट र 121 रनले विजयी भएका थिए। कर्नाटकले प्रस्तुत गरेको 192 रनको लक्ष्य नेपालले 39.5 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि आकाशले अभिजित 89 रनको योगदान गरे। यसै गरी मायानले 50, अर्जुन कुमारले 21 र नरेन्द्र साउदले अभिजित 18 रन बनाए। कर्नाटकका लागि प्रमन अवस्थीले 2 तथा तेजसले 1 विकेट लिए। त्यसअघि टसारेर ब्याटिङको नेतृत्व पाएको कर्नाटकले 50 ओभरमा सबै विकेट गुमाउँदै 191 रनको एकफल तयार पारेको थियो। कर्नाटकका लागि कप्तान रोहितले 41, इशान पुथिकले अभिजित 38, गगन रावलले 34, सिविलले 22 र मलातेसले 10 रन बनाए। नेपालका लागि कप्तान हेमन्त धामीले 3 तथा अभिषेक तिवारी, नरेन्द्र साउत र युवराज खत्रीले समान 2 विकेट लिए। नेपालले एसएससी यु19 एसिया कपको तयारी स्वरूप कर्नाटकको युवा टोलीसँग अभ्यास श्रृंखला खेलेको हो। नेपाल प्रिमियर लीगको फ्रेन्चाइज टोलीले आफ्नो आइकोनिक प्लेयर्स छनौट गरेको छ। ब्रान्ड ठक्करले ट्यालेन्ट हटबाट फिर्दोस अन्सारी, कमल खत्री र सुजन थपलेलाई छनौट गरेको जानकारी दियो। तीनै खेलाड़ीले कोशी प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। ब्रान्ड ठक्करले युवा प्रतिभा छान्न कोशी प्रदेशका 5 जिल्लामा ट्यालेन्ट हन्ट गरेको थियो। ट्यालेन्ट हन्टमा 400 भन्दा बढ़ीले नाम दर्ता गराएका थिए। ड्रिम्स स्पोर्ट प्रणालीको स्वामित्वमा रहेको विराटनगरको मार्की खेलाड़ीमा राष्ट्रिय टोलीका बलर सन्दीप लामी छानेछन्। टोलीले आयरल्याण्डका केभीओ ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा एनफीएल मंगसिर 15 देखि पुष 6 गतेसम्म हुँदैछ।
अब मौसम आगामी 24 घण्टामा कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 25.4 न्यूनतम 11.4 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाडौँको अधिकतम तापक्रम 21.3 डिग्री सेल्सियस न्यूनतम 9 डिग्री सेल्सियस। पोखराको अधिकतम 23.8 डिग्री सेल्सियस न्यूनतम 11.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 25.3 डिग्री सेल्सियस न्यूनतम 9.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस न्यूनतम तापक्रम 10.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान। जनताले सुशासनको महसुस गर्ने गरी काम गर्न कर्मचारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। सत्ता साझेदार प्रमुख दुई दलबीच कुनै असमझदारी नरहेको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरूद्ध पक्राउ पूर्जी जारी र 19 वर्ष मुनिको नेपाली क्रिकेट टोली भारतको कर्णाटका विरूद्धको एक दिवसीय अभ्यास सिरिज जित्न सफल। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।